नमस्कार, कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
यो कार्यक्रम हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुन्छ। बदलिँदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविरको आसपासको बदलिँदो जीवनशैली कार्यक्रमको मुख्य विषय हो। शरणार्थी शिविर र शिविर आसपासका गाउँ र शहरमा देखिन थालेको परिवर्तनले जीवनशैली पनि फेरिएको छ। फैलिँदै गएको सीप र क्षमताले आर्थिक उपार्जनमा नयाँ सम्भावना देखाएको छ। यो सम्भावनाभित्र समृद्धिको संकेत पनि देखिन्छ। यिनै परिवर्तन तथा प्रगतिका कुरा गर्न हामीले समृद्धिको यात्रा शुरू गरेका हौं। कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ।
झापा दमक क्षेत्रका बासिन्दाले हिजो आज आय आर्जनका लागि पहिले गरेको भन्दा फरक शैलीको काम शुरू गरेका छन्। कामले बढेको कमाई र कमाईले बदलेको जीवन बुझ्छौ।
दिनमा अहिलेको मतलब अहिले लगभग 4,000-5,000 म्याक्सिमम एभरेजमा भन्दा 6,000 रुपियाँ समथिङ त्यस्तै।
झापा पूर्वी पहाड़का विभिन्न जिल्लाबाट बसाई सरेर आउनेहरूको गन्तव्य पनि हो। बसाई सरेर आएकाहरूसँगै आएको ढाकाको कपड़ा बुन्ने सिप हिजो आज उद्यममा बदलिएको छ। ढाका उद्यममा लागेपछि आत्मनिर्भर बनेका महिलाहरूको प्रगति पनि सुन्छौ।
बनाउनेले 2-3 हजार बनाउँछ होला यस्तो बर्की बुन्नेले चाहिँ। मैले चाहिँ 2,000-1,200 कता बनाउँछु।
आय आर्जनका लागि सिप र क्षमता बढाउन सरकारको स्थानीय निकायमा भइरहेको पहलसँगै पेसा र व्यवसायले बदलेको भुटानी शरणार्थीको जीवन पनि बुझ्छौ। अहिले चाहिँ त्यस क्षेत्रका केही गतिविधि।
भुटानी शरणार्थी महिला मञ्चले यो वर्षभरिमा शरणार्थी र स्थानीय गरी 120 जना महिलालाई आय आर्जनका लागि ऋण दिने भएको छ। सन् 2012 भरिमा 80 भुटानी र 40 स्थानीय महिलालाई ऋण दिने भएको छ। संकटाभिमुख महिलाको छनौट गरी ऋण दिने मञ्चकी महासचिव रणमाया चौलागाईले जानकारी दिनुभयो।
पहिलो किस्ता 5,000 मात्रै दिन्छु र त्यो 5,000 उनीहरूले मन्थली तिर्छन्। मन्थली तिर्दै जाँदा उहाँहरूले किस्ता हिसाबले तिर्नुपर्छ र बस एक वर्षभित्रमा तिरिसक्नुपर्छ। 2012 लागि चाहिँ हामीले सबै क्याम्प गोलदाप टिमाइची सरह भइसकेको कारणले र हाम्रो खुदनाबारी क्याम्पलाई पनि तुरुन्तै सरह गर्ने भएको हुँदाखेरि हामीले बेलडाङ्गी 1, 2, 3 र शनि सरेलाई मात्रै क्याम्पलाई मात्रै हामीले बाहिरको दिदी बहिनीहरू चाहिँ 10-10 जनाको कोटा राखिदिएको छ।
भुटानी शरणार्थी महिलाको क्षेत्रमा मात्रै काम गर्दै आएको मञ्चले पोहोरदेखि स्थानीय महिलालाई पनि आफ्ना कार्यक्रममा सामेल गराउन थालेको हो। मञ्चले पोहोर 10 स्थानीय महिलालाई पहिलो पटक जनही 5,000 रुपियाँका दरले ऋण दिएको थियो। यो साल भने 8,000 रुपियाँसम्म ऋण दिइनेछ।
मोरङको शनिश्चरमा स्थानीय बौद्ध समुदायले 2 हप्ते मिनी महोत्सव लगाएका छन्। महोत्सवमा बौद्ध परम्परा झल्काउने सामग्रीहरू राखिएका छन्। माघ 10 गतेदेखि शुरू महोत्सव बिहिबारसम्म चल्नेछ। शनिश्चर शरणार्थी शिविर नजिकै लगाइएको महोत्सवमा भूटानी नेपाली र भारतीय भक्तजनहरू आइरहेका छन्। महोत्सवबारे आयोजक समितिका सचिव चन्द्रबहादुर तामाङ:
तामाङहरूको महान चाड 2848 डुक्लोको अवसर पारेर चाहिँ हामीले चाहिँ ल्होसार सांगीतिक कार्यक्रम सहित ल्होसार जनजाति महोत्सव चाहिँ उद्घाटन गरेर माघ 26 गते चाहिँ अन्त गर्ने हामीले आयोजना गरेका छौँ। विश्व शान्ति पूजा र ल्होसार महोत्सव चाहिँ लगभग 1,00,000 भन्दा बढी जनसङ्ख्या जनसहभागिताको रहेको चाहिँ म जानकारी गराउन चाहन्छु तपाईँलाई।
यसै गरी आदिवासी जनजाति महासंघले झापाको दमकमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव गरेको छ। महोत्सवमा धिमाल, कुमाल, राजवंशी, भुजेल, नेवार, तामाङ, राई, लिम्बू लगायतका समुदायका मौलिक घर र परम्परागत सामग्री राखिएको छ। माघ 16 गतेदेखि शुरू यो महोत्सव पनि बिहिबार नै सकिनेछ।
जंगली हात्तीले झापाका विभिन्न बस्ती तथा भुटानी शरणार्थी शिविरमा छिरेर उपद्रव मचाउन थालेपछि हात्तीले दुःख नदियोस् भन्दै शरणार्थीले गणेशको पूजा लगाएका छन्। झापाको बेलडाङ्गी 2 शरणार्थी शिविर व्यवस्थापन समितिले गएको मंगलबार पूजा लगाएको हो। हात्तीको आक्रमणबाट झापामा गएको 6 महिनामा 10 जनाको ज्यान गएको छ। यी मध्ये 3 जना भुटानी शरणार्थी छन्।
भुटानी शरणार्थी शिविरभित्र तथा बाहिर भइरहेका परिवर्तन र विभिन्न गतिविधिपछि त्यस क्षेत्रको समृद्धिका लागि भइरहेका क्रियाकलापका बारेमा चर्चा गरौं। केही गर्न वातावरण भएन, कसैको सहयोग पाइएन भन्ने सबै अल्छीहरूका बहाना मात्रै हुन्। आफ्नै घर ठेगानामा बसेरै देख्दा सानो लाग्ने तर गतिलो काम गर्ने धेरै बाटाहरू छन्। मात्रै सोचाइ हुनु पर्यो अनि समय अनुसार काममा परिवर्तन गर्नु पर्यो। समृद्ध जीवनको लागि टाढा जानै पर्दैन।
यो चन्द्रप्रसाद धौरालीको होटल हो। घर पश्चिम झापाको दमक नगरपालिका 19 नम्बर वडाको सानो 12 घरे टोलमा छ। त्यहाँ उहाँको नाममा 1.5 बिघा जग्गा पनि छ। 7 वर्ष अघिसम्म होरा फर्काउँदै गोरुका पुछर निमोठेर हलो जोतेका 35 वर्षे चन्द्रप्रसाद धौराली हिजो आज फरक काममा व्यस्त हुनुहुन्छ। गरी खाने मेलोमेसो पकड्ने क्रममा खेतीबाट होटलमा फड्को हानेका धौराली काम र कमाई प्रति सन्तुष्ट हुनुहुन्छ।
यहाँ होटल खोलेको 4-5 वर्षै भयो।
दिनमा सरदर कति बिक्छ?
दिनमा अहिलेको मतलब अहिले लगभग 4,000-5,000, म्याक्सिमम एभरेजमा भन्दा 6,000 रुपियाँ समथिङ त्यस्तै बिक्छ।
मानुस न 5,000 रुपियाँको बिके छ भने करिब कति नाफा हुन्छ?
त्यस 1,000-1,500 रुपियाँ समथिङ त्यस्तै।
काम गर्न मान्छे पनि राख्नु भएको छ?
एकजना भाइ छ मोमोहरू बनाउनु, म पनि लागिपर्छु, तर भाइ पनि सपोर्टर छ, घर व्यवहार चलिरहेछ, बालबच्चा पढाउन पुगिरहेछ।
सानो 12 घरेका चन्द्रप्रसाद धौराली खेती छोडेर दमकमा होटल गर्न पसे झैं उत्तरी दमकको भाङबारीका आनन्द सुब्बाले भने पेसा फेरे पनि ठेगाना फेरिरहनु परेन। दमकको शहरीकरणको फाइदा उहाँले बेग्लै तरिकाले लिनुभयो। आफ्नो घर अगाडिको सड़कलाई दाहिने बनाएर उहाँले छाप्रो हाल्नुभयो। अहिले आनन्दले दोकान चलाउनु भएको छ आफ्नै आँगनमा।
पसल खोलेको झनै 1 वर्ष लाग्यो।
किराना पसल छ, विभिन्न किसिमका पेय पदार्थहरू, कोक फेन्टादेखि पाउरोटी, बिस्कुट, चकलेट मिठाई, सुक्खा खाजाहरू समेत राख्नु भएको छ। कतिको लगानी गरेर खोल्नु भएको पसल?
त्यस्तै 50,000 जस्तो लगानी भएको छ।
भनेको दोकानको सामानमा मात्रै त होला नि?
सामानमा मात्रै।
सानो पुँजीले घर नजिकै खोलेको पसलबाट सुब्बाको परिवारले गरी खाने नयाँ भ्यू पाएको छ। एका बिहानैदेखि रातिसम्मको व्यस्तता, दिनभरि मात्र होइन कुनै दिन त राति पनि किन्ने ग्राहक आउँछन्। खेतमा धान रोप्ने वर्षायामका केही दिन त अझै पनि आनन्द सुब्बाको परिवार खेतीमा आलो पालो गर्दै लाग्छ। मौसम अनुसार खेतीको काम गर्न पनि भ्याउनै पर्यो। घरै बसी बसी केही आय आर्जनको मेलो बनेको दोकान छोड्नु पनि परेन।
दिनमा त्यस्तै 500 जस्तो, कहिले 1,000 पनि जान्छ, कहिले 1,200-1,500 पनि हुन्छ।
तपाईँको श्रीमती, उहाँलाई सोध्न आँटे मैले, के सामान चाहिँ बढी बिक्छ दिदी यो पसलमा?
चाउचाउहरू अनि अब चटपटेहरू, मिठाईहरू, केटाकेटीले रुचाउने सामानहरू सबै बेच्छन्।
बिहान कति बजी खोल्नुहुन्छ पसल?
6 बजी उठेर खोलिन्छ, बेलुका
6 बजीतिर
बन्द।
यहीँ बस्छौँ यो, यसो रुङ्नु पर्यो। अब यस्तो अलिक चिमको यसो लगाएको छ, यसलाई अब फोरेर मान्छेहरू भरे पसलान भनेर चाहिँ हामी चाहिँ यहीँ बस्छौँ।
सुरक्षा पनि त गर्नु पर्यो,
सुरक्षा पनि गर्नु पर्यो।
पहिले चाहिँ खेतीपाती भन्नुभयो कि?
हजुर, खेती पनि अलिअलि गर्दैछौँ। अब धान यसो रोप्नु गर्नु सबै, हिउँदो बालीहरू सबै गर्दैछौँ।
1 वर्ष भएछ भनेपछि यो बिचमा बर्खायाममा धान लगाउने खेती खेतीपातीको काम चाहिँ कसरी भ्याइन्छ?
अब यसरी नै नि, अब यहाँ एकजना बस्नु पर्यो, अनि उता साथी सङ्गीहरूसँग अर्मपर्म गर्नु पर्यो।
निर्वाहमुखी खेतीपातीलाई व्यावसायिक बनाउने हो भने यसमा पनि गतिले कमाइ छ। त्यसका लागि पर्याप्त जग्गा, सिंचाई, मल र बिउको सुविधा पनि आवश्यक छ। यी सबै कुराको सजिलै जोहो नहुनु र गर्न सकिने कुरा जुटाउन झन्झट मान्नेहरूले कमाईको फरक मेलो समातेका छन्।
बिहान त अब हाम्रो यसमा एउटा भुइँसिन पालिएको छ, त्यो दुनु पर्ने हुन्छ। त बिहान 5 बजी खोल्छौँ, 5 बजी खोल्छौँ, बेलुका अब यहीं बस्ने यहीँ खाने हुनाले बेलुका 7-8 बजी 9 बजीसम्म पनि केही किन्न आउँदाखेरि पाइन्छ, यहाँ खुल्लै हुन्छ। त्यही भएर अब चिनेको मान्छे जस्तो अब राति कोही साथीहरू आयो, म फलनामा भनौँ भने उसलाई पनि के चाहिएको छ दिनुपर्ने अवस्था छ यहाँ, किनभने गाउँको पर्यो नि त।
2024 सालमा बाबुआमासँगै पहाड पाँचथरबाट बसाइसरी झापाको दमक भाङबारी झरेको हो राजन सङ्ग्रौलाको परिवार। उतिखेरको भाङबारी र अहिलेको भाङबारीमा आकाश पातालको फरक भइसक्यो। दिउँसै बाघ भालु आउने जंगल बाक्लो बजारमा बदलिएको छ। समयसँगै बदलिएको भाङबारीको स्वरूपसँगै सङ्ग्रौला परिवारको गरिखाने मेलो पनि बदलिएको छ।
बाटोघाटो थिएन, दमक जान आउन पैदल हिँड्नु पर्ने, साइकलको पनि त्यतिखेर खास सुविधा थिएन। अब अहिले त आँगनमा गाडी आएको छ, धेरै विकास भएको छ। यहाँ कालो पत्र, टेलिफोन, केबल, बिजुली सबै छ, खानेपानी सहित।
यहाँ दोकान व्यापार गर्न थालेको चाहिँ कति भयो तपाईँले?
यहाँ आफूले यो आफूले जमिन लिएर घर बनाएर बसेको चाहिँ 7 वर्ष हो।
त्योभन्दा पहिले त खेतीपाती गरिन्थ्यो, पसल गर्नु अघि
त खेतीपातीमा लागिन्थ्यो।
तपाईँहरूको यो ठाउँ त दमकमै खेतीपातीको लागि बढी परिचित ठाउँ हो नि? यहाँ मकै धान बढी खेती हुन्छ कि?
अनाजको लागि चाहिँ 1 नम्बर ठाउँ हो यो। सिँचाइको व्यवस्था राम्रो छ यहाँ, र तफलबाट पानी आउँछ, पैनी लाग्छ हाम्रो। अहिले त यो लाइन आएपछि त तपाईँको घर घरमा मोटर पनि गाडेछन्। यहाँ 12 मास खेतीबाली हुन्छ, जे लगाए पनि हुन्छ। खेती एकै जमिन भन्छौँ हामी, तर प्लटिङले गर्दा अहिले त खेती गर्ने ठाउँै सकिसक्यो, कहाँ खेती गर्नु।
सडक, बिजुली, खानेपानी, टेलिफोन लगायतका सुविधा पुगेपछि भाङबारी टोल बिस्तारै समृद्ध बन्दै गएको छ। नगरपालिकाले गठन गरेको टोल विकास समितिले पनि स्थानीय स्तरमा बचतको काम सुरु गरेको छ। टोल विकास समितिको अध्यक्ष समेत रहेका राजन सङ्ग्रौला,
हामीले 6 वर्ष अतिबाट टोल विकास चलाएको, 6 वर्षमा 1,06,000 रुपियाँ नाफा भएछ, हामीले 96,000 चाहिँ जम्मा गरेछौँ पैसा। आफ्नो गोजीबाट जम्मा अरू त्यसको ब्याजहरू भयो के अब जरिमाना कसैलाई फाइन्छन् के गर्दा 1,06,000 चाहिँ नाफा भएछ अनि त्यस्तो हुँदो रहेछ हेरसोल विकास राम्रो राम्रो पाटो छ पनि एउटा त्यसरी चलिराखेको अवस्था छ
दमक 5 पिपिरेका कृष्ण निरौलाले 9 वर्षसम्म पिपिरेमै चप्पल दोकान गर्नुभयो लामो समय एउटै पेसा गर्दा स्वाद फेर्न मन लाग्यो अनि हिजो आज उहाँको परिचय बदलिएको छ
भर्खरै नै यसरी सुरु गरेकै कस्तो हुन्छ भनेर क्या पहिले अब चप्पल पसल गरियो है अनि अब चप्पल पनि ठिकै थियो र पनि अब एकजना साथीले अब सर ढिपी गर्नुभयो कोठाको लागि होइन मैले त्यता दिएर अनि अहिले चाहिँ अब
कति लगानी गरेर सुरु गर्नुभएको यो कपडा पसल
हजुर मैले यो चाहिँ अब अहिले 1.5 लाखमा लिएको हजुर यो घर चाहिँ आफ्नै हो पसल चाहिँ किनेको मैले
बिक्स कतिको
दिनमा अब 3,500-4,000 त्यस्तै हुँदैछ
ठुलो पुँजीले मात्रै पेसा व्यवसाय गर्न सकिन्छ भन्ने सोचाइलाई परिवर्तन गर्दैछन् झापा दमक क्षेत्रका बासिन्दाले उद्यमशीलताका बारेमा मान्छेका मान्यतामा परिवर्तन ल्याउन दमककै वडा नम्बर 1 का महिलाहरूको काम काफी छ यहाँ विभिन्न पूर्वी पहाड़ी जिल्लाबाट बसाइसरी आउनेहरूको आवादी छ घरको आवश्यकताका लागि पहाड़मा छँदै जानेको ढाकाको कपड़ा बुन्ने सिपलाई नयाँ पुस्ताका महिलाहरूले आय आर्जनको मेलो बनाएका छन्
कति रुपियाँ पर्छ यस्तो पुतली बुटा भएको टोपीलाई
हामीलाई त अब होलसेल रेटमा 150 रुपियाँ दिनुहुन्छ
कतिवटा बनिन्छ दिनमा
कहिले एउटा पनि सकिँदैन
यो तपाईँले अहिले लगाउनु भएको तान छ नि यो चाहिँ कति दिनमा बनिसकिन्छ
यो त 50-60 वटाको लाइन्छ 3 महिनै लाग्छ
कति वर्ष भयो तपाईँले यो काम थाल्नुभएको
5 वर्ष भयो
सुरुमा कसरी सिक्नुभयो
यो त अब पैसा दिएर सिकेको सुरुमा तालिम लिएको तल यस्तो ढाका उद्योग छ नि त्यहीँबाट
यही काम चाहिँ किन सिक्नुभयो तपाईँले
सजिलै लागेर त भन्नु पर्यो नि अब
श्रीमान बितेपछि परिवारको रथ एक्लै हाँक्नु पर्दा दमक 1 की राधिका हरियालले कामको मेलो खोज्नै पर्यो उहाँ मात्रै होइन झापा दमकको वडा नम्बर 1 का अधिकांश महिला हिजो आज दिउँसोको समय पाखुरा बजाएरै केही आय आर्जन गरिरहेका छन् दमक 1 को हवलदार चोक आसपासका अधिकांश महिलाहरू दिउँसो प्राय यसरी नै तानमा कपडा बुन्न व्यस्त हुन्छन् के बुन्नु भएको यो
साडी
कति दिन लाग्छ एउटा साडी बुनिसक्न
यो साडी 4 दिन 5 दिन सिलिन्छ होइन सुरुबाट त टोपीबाटै बुनेको 3-4 वर्ष अगाडि
पहिलो पटक ढाकामा हात कसरी बस्यो तपाईँको कसैले गरेको देखेर थाल्नुभयो कि
गाउँमै टोपी बुनिन्थ्यो होइन सुरुमा चाहिँ उयो बुनि रुमाल होइन रुमाल पछाडि मक्लर बर्गी त्यस पछाडि मात्रै यो साडीमा
अहिले साडी कति दिनमा बुन्नुहुन्छ एउटा
साडी 4-5 दिनमा
महिनामा सरदर कति कमाइ हुन्छ यो बुन्ने कामबाट
7,000 जस्तो हुन्छ अलिअलि बचत गरिन्छ महिनामा त्यस्तो 2-3 हजार
अधिकांश घरका आँगनमा तान देखिन्छन् कतै टोपी कतै साडी कतै टाई बुन्न धमाधम व्यस्त भेटिन्छन् यहाँका महिला धेरैका लागि त घरै तालिम केन्द्र हो दमक 1 की सरस्वती सुब्बाले आफ्नै भाउजूले बुनेको देखेर ढाकाका कपडा बुन्न जान्नुभयो
हेरेर सिक्यो
अहिले बन्दै गर्नुभएको के हो यो
बर्के हो
कति मिटर लामो हुन्छ यो
2.5 मिटर
यो यतिको एउटा कतिमा बिक्छ बनिसकेपछि
लगभग 1,200 बन्छ होला
बिहानदेखि बेलुकासम्म कति कति बेर बुन्नुहुन्छ
म बिहान कम्प्युटर जान्छु 10-11 बजीदेखि 4 बजीसम्म
त्यति गर्दा सरदर कति कमाइ हुँदो रहेछ
बनाउनेले 2-3 हजार बनाउँछ होला यस्तो बर्की बुन्नेले चाहिँ मैले चाहिँ 2,000-1,200 कता बनाउँछ
काम गरियो भने सानातिना निजी खर्च धान्न अभिभावकको मुख ताक्नु पर्दैन भन्ने लागेर नै धेरै युवा महिलाहरूले तानमा आफूलाई अभ्यस्त बनाउँदै लगेका हुन् 20 वर्षे राइसा श्रेष्ठ ढाकाका कपडामा हात बसिकन आफ्नो क्याम्पस पढाइको र निजी खर्चमा आत्मनिर्भर बन्नुभएको छ
आफैलाई हो कलेज जाँदा पकेट खर्चहरू हुन्छ आफूलाई मलाई चाहिँ अब अरूहरूले चाहिँ होइन भाँडा तिरेर बस्नुहुन्छ कता कताबाट आउनु भएको छ खाने खर्चहरू सबै निकाल्नुहुन्छ अरूहरूले चाहिँ म चाहिँ पकेट खर्च मात्रै हो
महिनामा कति कमाइ हुँदो रहेछ
कलेज भ्याइकन चाहिँ होइन 4,000 जस्तो बस्छ मलाई चाहिँ अरूलाई चाहिँ निकै नै बस्छ
दमक 1 की निर्माया पुलामी यो क्षेत्रकै एकजना अग्रणी ढाका व्यवसायी हुनुहुन्छ उहाँले 17 वर्ष अघि खोल्नु भएको प्रवीण ढाका उद्योगले सबै किसिमका ढाकाका सामग्री उत्पादन गरिरहेको छ
ढाकाको सबै बन्छ साडी सल कुर्ता सुरुवाल दौरा सुरुवाल टाई मफलर रुमाल ओढ्ने बर्की कोट सबै बन्छ
सुरुमा लगानी कतिको गर्नुभएको थियो
4,000 जति एउटा साना तान किनेको थियो अनि पछि फेरि अर्को एउटा किने 2 भयो अनि त्यसो गर्दा गर्दै बढाउँदै अलिक धेरै भयो पछि चाहिँ थुप्रै एकदमै दर्ता गरेर अनि एउटा के गर्छु भनेर लागेको
अहिले कतिजनालाई रोजगारी दिनुभएको छ आफ्नो उद्योगमा
रोजगारी त यी बुन्ने मान्छे भक्क भक बिहा गर्दै जाँदैछ अब थोरै छ बाहिर पनि छ तान त्यस्तै 15 वर्ष महिलाहरूलाई चाहिँ घरमा बसेर पनि यसो काम भ्याएर फुर्सदको बेलामा 2-4 पैसा हुन्छ भनेर त्यो हिसाबले पोसेको हुन्छ र प्रायः घरै पछि छ।
महिनामा कति जतिको ढाकाको कारोबार गर्नुहुन्छ तपाईँ?
महिनामा त्यही 40-50 हजार जतिको चाहिँ हुन्छ। एउटै रेसियोमा जाँदैन, अब कहिले बढी जाने कहिले कम्ती हुने त्यस्तो हुन्छ।
कहाँ कहाँसम्म यहाँबाट ढाकाका उत्पादनहरू पठाउनुहुन्छ तपाईँ?
हाम्रो यहाँदेखिको जस्तै अब काठमाडौँ भयो, बुटोल, धरान, विराटनगर, माथि इलाम, पास थप, त्यता अब तापले जाउँ। अनि त्यति मात्रै नभएर अब बाहिर बस्नेहरूले चाहिँ नेपालमा तयारी भएको अरे भनेर त्यता बाहिर विदेशतिर हङकङतिर होइन युके उता बाहिर बाहिर पनि लैजान्छ। अब अहिले चाहिँ एकदम फेसनमा आएर चाहिँ उहाँ पनि नेपालमा दिदी बहिनीहरूले बुनेको साडी लाउँ भनेर चाहिँ
कपडा जे उत्पादन हुन्छ नि त्यसको भाउ भनिदिनुहोस् न।
साडी म्याक्सिमम 8 हजारसम्म छ, अनि अब सर्ट 800 जति पर्छ होइन, अनि टोपी 200 देखिको लिएर 5 हजारसम्मको छ टोपी चाहिँ।
टोपी त्यत्रो महँगो हो कि?
महँगो छ।
त्यति महँगो टोपी कसले लाउँदो रहेछ 5 हजारसम्मको टोपी?
सिजनको कुरा आउँछ कि, अब जस्तै बिहाको सिजन भयो होइन, कार्तिकदेखिको यता माघ फागुनसम्म हुन्छ, त्यो महँगो त्यो 5 हजारको टोपी त धेरै त जाँदैन, महिनामा 2-4 टा।
श्रमले मान्छेलाई आफ्नै खुट्टामा उभ्याउँछ, प्रतिष्ठा साथ बाँच्न सिकाउँछ। दमक एकमा महिलाहरूले ढाकामा लगाएको श्रमले उनीहरूको उद्यमशीलता अरू उद्याइरहेको छ।
ढाकाको कपडा बुन्न सिपालु झापा दमक एकका महिलाहरूले गरेको प्रगति उनीहरूको सिपले गर्दा नै भएको हो। आफूसँग भएका सिप तथा जाँगरबाट उन्नति गर्ने काममा स्थानीय मात्रै होइन 2 दशकदेखि शरणार्थी जीवन बिताइरहेका भुटानीहरू पनि कम्मर कसेर लागेका छन्। सहायता संस्थाले दिएको निश्चित सहयोग बाहेकको आवश्यकता पूरा गर्न उनीहरूको जाँगरले भर्थेक त गरेकै छ, स्थानीय जनजीवन र अर्थतन्त्रमा समेत सघाएको छ।
अहिले यहाँ मेरो यो रोस्टको कार्यक्रम भइरहेछ, कुखुराको फिला।
यो चाहिँ रोस्ट है?
हजुर। अब यसमा विभिन्न प्रकारको मसलाहरू लगाइन्छ, अब मसलाहरूमा अब विशेष गरी चाहिँ हामी फुड कलरको युजहरू गर्छौँ यसमा। प्रायः भर्सक चाहिँ केही मात्रामा तयारी हुन्छ, भरे अर्डर आएपछि फेरि हामीले रियललाई फेरि तेलमा तातो बनाएर चाहिँ ग्राहकहरूलाई दिने गर्छौँ। हामीहरू
बेलडाकी एक शरणार्थी शिविरका राजु राईलाई भेट्नु पर्यो भने शरणार्थी शिविरमा पुगेर हुँदैन। गाउँले र भुटानी शरणार्थी दुवै पक्षको साझा बजार बनिसकेको उत्तरी दमकको बेलडाकीमा छ उहाँको रमाइलो होटल।
सुप को लागि हामीले रेडी गर्छौँ,
के के हाल्नुपर्छ?
सबै मरमसला, खोर्सानी, नुन भयो, अब यसमा अदुवा लसुनहरू भयो। यसमा चाहिँ हामीले बजारे मसलाहरू चाहिँ युज गर्दैनौँ, हामी लोकल मसलाहरू हामीले युज गर्न सक्छौँ। त्यसमा अब तातो पानी भइहाल्यो, दुइटामा सुप, तातो पानीहरू।
शरणार्थी राजु राई हातमा सिप र मनमा काम गर्ने जाँगर छ भने गरिखाने मेहनतीलाई ठाउँ ठेगानाले असर गर्दैन भन्ने उदाहरण बन्नु भएको छ। होटल जसलाई अर्को घर पनि भनिन्छ, जहाँ भुकाएपछि मान्छे पुग्छन् र गच्छे अनुसार खाएर फर्किन्छन्। त्यसैले भिन्न भिन्न स्वादका पारखीलाई मुख मिठ्याउँदै आउने बनाउनै पर्यो, तब मात्र आमदानी राम्रो हुन्छ। आफूले होटलमा गरेको लगानी र आमदानी बारे राजु राई।
मसँग केही पनि थिएन, अब जिरो लेभलबाट सुरु गर्दाखेरि खर्च चाहिँ नै राम्रै भयो भनौँ न, अब 5 लाख जति चाहिँ मेरो खर्च चाहिँ भएको छ, अब सबै हरेक कुरोहरू जोड्दाखेरि।
कति वर्ष अगाडिको कुरा हो यो?
यो भनेको मेरो जस्ट 8 महिना मात्रै हुँदैछ भर्खर, योभन्दा त मैले म केही पनि गर्थेन सर। यसमा कस्तो हुन्छ भने म भित्रको भए पनि मेरो श्रीमती मैले बाहिरको विवाह गरेँ, लोकल म्यारिज हो मैले गरेको, भाइ एकजना अमेरिका गएको छ, उहीँ उतैबाट पनि अलिकति थोरै सहयोग पनि भयो, अनि यताउता गर्दाखेरि मैले अब त्यसरी नै ऋण सापनबाट चाहिँ मैले खोलेको। एभरेजमा 5-6 हजार अहिले भइरहेको छ
बिक्री
चाहिँ।
यो लगानीले परिवारलाई चाहिँ कतिको भर्थेक पुगेको छ त?
लगभग ठिकै छ भन्नु, अब हिजोसम्ममा अब कसैबाट ऋण काटिन्थ्यो भने अलिक त्यसै पर्नु परेको छैन, अब घर व्यापार चाहिँ अलिकति चलिरहेको छ भन्नु।
बेलडाकी एक शरणार्थी शिविरकै रामबहादुर तामाङको भने सिप अर्कै छ, उहाँ डकर्मी हो, पक्की घर बनाउने काममा लाग्नु भएको, 18 वर्ष नागिसक्यो।
मासु मङ्स खान र नपुगेको केही घरमा परि आएको काम, त्यसै काग मर्दा पर्दा अनि पैसै चाहिन्छ र लुगा फाटा लाउनु पर्यो, त्यस्तै थोकहरू अन्य अरू कुरोहरू पनि त्यहीँबाट अलिकति गर्नुपर्ने हुन्छ।
शरणार्थीलाई सहायता संस्थाले आधारभूत आवश्यकताका लागि खान बस्न दिएको छ, तर सहायता संस्थाले नदिने चीजबीजको सूची पनि लामै छ। त्यस्ता आवश्यकताको जोहो गर्न परेपछि शरणार्थीले विभिन्न सिप पनि सिके, जुन अहिले आय आर्जनको गतिलो बाटो बनेको छ। आफूसँग भएको सिप बेच्न रामबहादुर तामाङ पनि एका बिहानै शरणार्थी शिविरबाट निस्कनुहुन्छ। डकर्मी काम थाल्दा दिनको त्यस्तै 15 रुपियाँसम्मको हाजिरा थियो। त्यो 18 वर्ष अघिको कुरा थियो। तर आज 8 घण्टा काम गर्दा 250 त कतै नजा।
यहाँ 8 बजेदेखि सुरु हुन्छ, 8 बजेदेखि बेलुका 4 बजेसम्म।
सुरुमा सिक्न त निकै गाह्रो भयो होला कि, यो फलामको तारहरू मिलाउन, बङ्ग्याउन, तार बङ्ग्याउनु पर्यो, त्यसपछि यो फर्मा बनाउन।
सुरुमा त अब के हो के हो नि, विपन्नमा त विपन्न, सपनाको कुरा जतिकै हो नि, हामीलाई त कहिले अब हामीले नजानेको कुरो हो यो। तार कसरी बटार्नुपर्छ, काँटी कसरी बाँध्नुपर्छ, तक्ती कसरी ठोक्नुपर्छ, इँटा जोड्दाखेरि कसरी के गर्नुपर्छ, मसला फिर्दा कसरी गर्नुपर्छ, त्यो केही थाहा थिएन। अरू जान्नेको मदतले गर्दा चाहिँ अलिक सिक्यो।
रामबहादुर तामाङ जस्तै हरेक बिहान बेलडागी शरणार्थी शिविरबाट कामको खोजीमा दमक पस्ने अर्का शरणार्थी डम्बर मगर पनि डकर्मी नै हुनुहुन्छ। परिवारको भरथेकका लागि बाध्यताका साथ सिकेको डकर्मी कामको कमाइले हिजो आज आमदानी बढाएको छ।
बाल बच्चा छन्, श्रीमती छन् घरमा, अब यताउता खानु लाउनु दिनै पर्यो, मासु मङ्सा स्वास्थ्यले दिएको भरमा पुग्दैन पनि।
ललिता सुब्बाको बसाई बेलडागी दुई शरणार्थी शिविरमा छ। उहाँको पसल चाहिँ बेलडागी शरणार्थी शिविर मुनिको पिपिरे गाउँको बजारमा छ। दर्ता नभएकी शरणार्थी सुब्बाले सहायता पाउनुहुन्न, त्यसैले कमाईको मेलो खोज्ने क्रममा उहाँले खोल्नुभयो कपडा पसल। पसलको आयस्ताले ललिताको परिवारलाई सागसब्जी खान र कपडा लगाउन मनग्ञ धानेको छ। परिवर्तन आफ्नो जीवनमा मात्रै होइन, शरणार्थी शिविर छेउछाउमा पनि देखिन्छ। बजारमा हिजो आज ग्राहकको रुचि र फेसन फेरिएको राम्रो ज्ञान छ ललिता सुब्बालाई।
यसो अलिअलि होइन, यहाँ जुन चल्छ त्यही अनुसारले नै अब राखेको छु। त्यस्तो लेडिजले लाउने टी सर्टहरू, भेस्टहरू, जेन्ट्सको पनि पाइन्छ र बच्चाहरूको पनि पाइन्छ। त्यही हो, अलिकति यसो फेसनको लुगाहरू अलिक राख्यो भने अलिअलि चल्छ, होइन भने त्यति साह्रो त चल्दैन।
परिवर्तन फेसनमा मात्रै कहाँ हो र, सिप र क्षमता विस्तार गर्न चाहनेहरू पनि नयाँ नयाँ सम्भावनाको खोजीमा छन्। आफ्ना रुचि अनुसारको सिप सिक्ने हो भने जीवन बदल्न गाह्रो छैन भन्ने कुरा भूटानी शरणार्थी र शरणार्थी शिविर आसपासको समाजले राम्रैसँग बुझेको छ। यस्ता सिप र क्षमता विस्तारका लागि सम्बन्धित निकायको काम र योजना चाहिँ कस्ता छन् त, दमक नगरपालिकाको समाज कल्याण विभागका प्रमुख डम्बर बरालका कुरा सुनौं।
दमक नगरपालिकाले चालू आर्थिक वर्षमा पनि विशेष गरेर लक्षित वर्ग भन्नाले हामीले आदिवासी दलित जनजातिहरूलाई लिएर यो आदिवासी जनजातिहरूको भेषभूषाहरू खरिद गर्न सहयोग गर्ने, अनि आदिवासी जनजाति महिलाहरूलाई चाहिँ ड्राइभिङ तालिम दिने, मैनबत्ती निर्माण सम्बन्धी तालिम, पत्रकारिता तालिम र रेडियो उद्घोषण तालिम भनेर यो वर्ष चाहिँ हामीले जम्मा 100 महिलाहरूलाई चाहिँ यी विभिन्न खालका तालिमहरू उपलब्ध गराइसकेका छ। र अब अर्कोतर्फ चाहिँ दमक नगरपालिकाले नगरपालिका स्थित विभिन्न व्यावसायिक तालिम केन्द्रहरू, सिप विकास केन्द्रहरूसँग पनि सहकार्य गरेर आवश्यक समन्वय गरेर कामहरू गरिरहेछ। र विशेष गरेर अहिले यो शरणार्थी प्रभावित क्षेत्रमा युएनडिपीको एउटा प्रोजेक्ट पनि अहिले कार्य गरिरहेको छ। यो संस्थाले पनि अहिले रिफ्युजी क्याम्पभित्र रहेका शरणार्थी समुदाय र आसपासका समुदायहरूमा, स्थानीय समुदायहरूमा गरिबी न्यूनीकरण सम्बन्धी र जीविकोपार्जन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
समन्वयको माध्यमबाट यस किसिमका कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो। कुन कुन संस्थाहरूसँग समन्वय गरेका छ नगरपालिकाले यस खाले कार्यक्रमका लागि?
जुन लघु वित्त विकास कार्यक्रम भने मैले मेडेप, उहाँ पनि हामी सँगै समन्वयमै हुनुहुन्छ। र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर, त्यसै गरेर व्यावसायिक सिप विकास तालिम केन्द्र भद्रपुर, क्यारिटास, अनि जो निजी रूपमा चाहिँ तालिम केन्द्रहरू खोल्नु भएको छ, झापा प्राविधिक शिक्षालय, पूर्वाञ्चल प्राविधिक शिक्षालय, विशेष गरेर अब पूर्वाञ्चलकै रूपमा रहेको हाम्रो इलम प्रशिक्षण केन्द्र, यस्ता यी संस्थाहरूसँग चाहिँ हामी विशेष समन्वय गर्छौँ। उहाँहरूले तालिमहरूको आयोजना गर्नुहुन्छ र हामी चाहिँ ती समुदायहरूसम्म यो तालिमको बारेमा चाहिँ सुसूचित गर्ने कुराहरूमा हामी बढी अहिले समन्वयकारी भूमिका हामी निर्वाह गरिरहेका छौँ।
सीमान्तकृत समुदायका दलित जनजाति आदिवासी समुदायका महिलाहरूका लागि विभिन्न तालिम दिएको कुरा गर्नुभयो, यसका लागि खर्चको परिचालन के कसरी व्यवस्थित गरियो?
यसमा चाहिँ नगरपालिकाले आर्थिक रूपमा सहयोग गरेको छ र यसको चाहिँ आयोजक भन्नाले चाहिँ आदिवासी जनजाति महासंघ नगर समन्वय समिति रहेको र यसलाई चाहिँ विशेष गरेर सप्तरङ्गी एफएमले चाहिँ यो पत्रकारिता र रेडियो उद्घोषण सम्बन्धी तालिममा चाहिँ उहाँहरूले अलिकति सहजीकरण गरिदिनु भएर हामीले यो तालिमहरू सम्पन्न गरेका छौँ। अब ड्राइभिङ पनि हामीले यो ड्राइभिङ तालिम केन्द्र सहरको दमकमै रहेको उहाँहरूसँग समन्वय गरेर हामीले गऱ्यौँ र विशेष गरेर महिलाहरूको क्षेत्रमा चाहिँ हामीले यो आर्थिक वर्षमा अलिकति बढी सिप विकास सम्बन्धी लक्ष्य राखेर हामीले अगाडि काम गरिरहेका छौँ। यो वेशभूषा खरिद अनि यो विभिन्न तालिमहरू गर्दाखेरि झन्नै 15 लाखको चाहिँ यो कार्यक्रम भएको छ।
सहभागीहरू छनौट गर्दा के विधि अप्नाइन्छ?
हामीले समन्वय जुन संस्थाहरूलाई गर्छौँ उहाँहरूले एक त विभिन्न मिडियाहरू मार्फत पत्रिकाहरू मार्फत पनि तालिमको बारेमा जानकारी गराउनुहुन्छ। अर्को चाहिँ विभिन्न टोल विकास संस्थाहरू छन्, अहिले नगरभरि नै 350 टोलहरू छन्। ती टोलहरूमा पनि यो सूचनाहरू सम्प्रेषण गरिन्छ र ती टोल विकास संस्थाहरूबाट सिफारिस भएर आएका ती लक्षित वर्गहरूलाई नगरपालिकाले सम्बन्धित जसले तालिमको आयोजना गर्नुहुन्छ उहाँहरू समक्ष नामावली पठाउने पनि एकातिर गरिन्छ। अर्को चाहिँ नगरपालिकाले आफै आयोजना गर्ने कार्यक्रमहरूमा विभिन्न संघ संस्थाहरूसँग पनि थप समन्वय गरेर टोल विकास संस्थाहरू को चाहिँ सिफारिसमा पनि सहभागीहरू छनौट गर्ने गरिन्छ।
अब निकट भविष्यमा दमक नगरपालिकासँग त्यस्ता यो क्षमता विकाससँग सम्बन्धित आय आर्जन र क्षमता विकाससँग सम्बन्धित कार्यक्रमहरू के छन्?
क्षमता विकास सम्बन्धी चाहिँ विशेष गरेर यो वर्ष हामीले अगाडि सारेको कार्यक्रममा विभिन्न संघ संस्थाहरूलाई चाहिँ यो प्रस्ताव लेखन सम्बन्धी एउटा विशेष तालिम कार्यक्रम छ र कार्यालय व्यवस्थापन सम्बन्धी तालिम चाहिँ यो आर्थिक वर्षमा क्षमता विकास कार्यक्रम अन्तर्गत चाहिँ हामीले योजना बनाएका छौँ। महिला पुरुष त्यसमा चाहिँ सबै खालको, तर यहाँ नगरपालिकाभित्र रहेका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूलाई प्रस्ताव लेखन सम्बन्धी आफ्ना संघ संस्थाहरूका आवश्यकताहरूलाई सम्बोधन गरेर प्रस्ताव लेख्न सक्ने सिप विकास गर्नको लागि चाहिँ हामीले त्यो तालिमको आयोजना गरेका छौँ।
तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार साँझ काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम मेचीट्यून्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा भाग लिन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई पनि हामी कार्यक्रममा स्वागत गर्छौ।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भूटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।